यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। उत्पादकत्व वृद्धि गरी मुलुकलाई आत्मनिर्भर गराउने उपाय कार्यान्वयनमा गर्नुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। मृत्यु पश्चात मानव अंग दान गर्न चाहने परिवारलाई 2,00,000 सहयोग गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय। गोर्खा मीडियाका पूर्व संचालक एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि थप अनुसन्धान गर्न 15 दिन म्याद थप। मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई 5 दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाण्डु जिल्ला अदालतको अनुमति। लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान आजदेखि शुरू हुँदै र धनी राष्ट्रहरूले जलवायु परिवर्तनको नकारात्मक असरको सामना गर्न विकासशील विश्वलाई 3 खर्ब अमेरिकी डलर सहयोग गर्ने।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ र परिवर्तित सोचका साथ आयोजनालाई अघि बढ़ाउँदै देशको उत्पादकत्व वृद्धि गरी मुलुकलाई आत्मनिर्भर गराउने उपायबारे सोच्नुपर्ने बताउनु भएको छ। राष्ट्रिय गौरवका आयोजनाको कामको गतिलाई तीव्रता दिने विषयमा सम्बन्धित मन्त्री, सचिव, आयोजना प्रमुख लगायतका सरकारवालाहरूसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले अहिलेको अवस्था सन्तोषजनक नभएकाले कामलाई गति दिनुपर्ने बताउनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो भएको छलफलमा प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएपछि कामलाई गति दिन भएका प्रयासबारे समेत आयोजना प्रमुखबाट जानकारी लिनुभयो। छलफलमा विभिन्न राष्ट्रिय गौरवका आयोजनाको हालको अवस्था, वित्तीय तथा भौतिक प्रगति, विद्यमान समस्या र समाधानका उपायको प्रस्तुतीकरण गरिएको थियो। आयोजना प्रमुखहरूबाट गरिएको प्रस्तुतीकरणमा आयोजनामा बजेट न्यून हुनु, जग्गा अधिग्रहण, रूख कटान, बाढ़ी पहिरोका कारण सड़कमा अवरोध, प्रक्रियागत झमेला, मुआवजा विवाद, कानूनी मुद्दा जस्ता समस्या औल्याइएको थियो। छलफलमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, सुरक्षा मन्त्री मानवीर राई, खानेपानी मन्त्री प्रदीप यादव, प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार डाक्टर युवराज खतिवड़ा, मुख्य सचिव एकनारायण अर्याल, सम्बन्धित सचिवहरू र आयोजना प्रमुखहरू सहभागी हुनुहुन्थ्यो। प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजमा आवासीय चिकित्सक स्नातकोत्तर तह पीजीको सुविधा सम्बन्धी विवाद आपसी छलफलबाट मिलाउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो चिकित्सा शिक्षा आयोगको 15 बैठकमा आयोगका अध्यक्ष प्रधानमन्त्री ओलीले निजी र सरकारी दुवै क्षेत्रका सरकारवाला पक्षलाई सामेल गरेर समाधान खोज्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर अञ्जनी कुमार झा लगायतलाई निर्देशन दिनुभएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे पूर्व प्रधानमन्त्री तथा पूर्व परराष्ट्र मन्त्रीहरूसँग छलफल गर्नुहुने भएको छ। आज बिहान 11 बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तह उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको निर्णय बमोजिम यही मंगिर 16 गते हुने उपनिर्वाचन सुरक्षित, भयरहित, निष्पक्ष एवं शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। निर्वाचन आयोगले मंगसिर 16 गते हुने स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ स्वतन्त्र निष्पक्ष विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्ने कार्यमा आवश्यक सहयोगका लागि आह्वान गरेको छ। आयोगको हिजो बसेको बैठकले मंगसिर 13 देखि 16 गते मतदान सम्पन्न नभएसम्म मतदान स्थलको रूपमा कायम भएका विद्यालय ओडा कार्यालय स्वास्थ्य संस्था वा अन्य स्थलहरू निर्वाचन प्रयोजनका लागि उपयोग गर्ने व्यवस्था मिलाउन नेपाल सरकार मार्फत उपनिर्वाचन हुने सबै स्थानीय तहलाई निर्देशन दिने निर्णय गरेको आयोगका प्रवक्ता नीता पोखरेल अरियालले जानकारी दिनुभयो। बैठकले उपनिर्वाचन हुने स्थानीय तहमा सम्बन्धित स्थानीय तहभर र ओडा अध्यक्षको उपनिर्वाचन हुने स्थानीय तहमा ओडाको क्षेत्रभित्र स्थानीय तह अन्तर्गतका कार्यालयहरूमा सार्वजनिक विदा दिने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको छ। साथै आयोगले उपनिर्वाचन हुने स्थानीय तहका मतदाताहरूलाई विदाको सुविधा वा अन्य उपयुक्त वैकल्पिक उपाय अपनाई मतदान गर्ने सहज व्यवस्था मिलाइदिन सम्बन्धित स्थानीय तह र निजी क्षेत्रबाट सञ्चालित औद्योगिक शैक्षिक एवं अन्य प्रतिष्ठानहरूलाई आह्वान गरेको छ। निर्वाचन आयोगले उपनिर्वाचनको प्रचारका क्रममा तोकिए भन्दा बढ़ी सवारी साधन र लाउड स्पीकरको प्रयोग गरिएको भन्दै त्यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ। आयोगको हिजोको बैठकले निर्वाचन कानून तथा आचार संहिता विपरीतका कार्य नगर्न तथा नगराउन पुनः सचेत गराएको हो। स्थानीय तहको उपनिर्वाचनका लागि निर्वाचन प्रचार प्रसारको अवधि शुरू भई राजनैतिक दल तथा उम्मेद्वारबाट निर्वाचन प्रचार प्रसार भइरहेको उल्लेख गर्दै आचार पालना गर्न गराउन राजनैतिक दल उम्मेद्वार र सम्बन्धित निकायलाई निर्देशन दिएको स्मरण गराएको हो। यही मंगसिर 16 गते आइतबार स्थानीय तहको उपनिर्वाचन हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवलाई नियुक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिशमा यादवलाई अस्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। यसै गरी राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीको राजीनामा स्वीकृत गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2075 बमोजिम सचिव अधिकारीले मंगसिर 10 गतेदेखि लागू हुने गरी दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। सभामुख देवराज घिमिरेले नेपालले शान्ति स्थापना र मेलमिलापको क्षेत्रमा हासिल गरेका उपलब्धि विश्वका लागि अनुकरणीय रहेको बताउनु भएको छ। कम्बोडियाको राजधानी नोम पेनमा आयोजित सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद आईपीटीपीको 11 पूर्ण सत्रलाई हिजो सम्बोधन गर्दै सभामुख घिमिरेले नेपाल भगवान बुद्धको भूमि भएको बताउनुभयो। वहाँले नेपालका तर्फबाट शान्ति सहिष्णुताको सन्देश द्वन्द व्यवस्थापन र स्थायित्वका लागि अन्तर्राष्ट्रिय समुदायलाई महत्वपूर्ण पाठ दिन सक्ने धारणा व्यक्त गर्नुभयो। जलवायु परिवर्तन र साइबर खतराहरूलाई वर्तमान विश्वका प्रमुख चुनौतीका रूपमा चित्रित गर्दै सभामुख घिमिरेले साइबर सुरक्षाका लागि बहुपक्षीय दृष्टिकोण र अन्तर्राष्ट्रिय सहकार्यको खाँचो औल्याउनुभयो। शान्ति भनेको केवल युद्धको अनुपस्थिति नभई न्याय समानता र अवसरको उपस्थिति पनि हो भन्ने कुरामा सभामुखले जोड दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मृत्यु पश्चात मानव अंग दान गर्न चाहने दाताका परिवारलाई 2,00,000 सहयोग गर्ने बताउनु भएको छ। भक्तपुर स्थित मानव अंग प्रत्यारोपण केन्द्र मार्फत 1,00,000 रूपियाँ दिने गरिएकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाताका परिवारलाई 1,00,000 थप गर्ने निर्णय गरेको मन्त्री पौडेलले बताउनुभयो। मन्त्रालयको आन्तरिक स्रोतबाटै आवश्यक रकम व्यवस्थापन गर्ने गरी निर्णय गरिएको उहाँले बताउनुभयो। अंगदानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको 50,000 रूपियाँमा मन्त्रालयले 25,000 रूपियाँ थप गरेर 75,000 रूपियाँ पुर्याएको छ। खानेपानी मन्त्री प्रदीप यादवले सबै नागरिकको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व रहेको बताउनु भएको छ। झापाका विभिन्न स्थानमा निर्माणाधीन खानेपानी परियोजनाको हिजो स्थलगत अनुगमन गर्दै वहाँले निर्माण प्रगतिसँगै आइपर्ने चुनौतीहरूको विस्तृत जानकारी लिनुभएको हो। मन्त्री यादवले मेचीनगर र धुलाबारीमा निर्माणाधीन खानेपानी ओभरहेड ट्याङ्कीहरूको निरीक्षण गर्दै सम्बन्धित निकायलाई निर्माण समयमा सम्पन्न गर्न निर्देशन दिनुभयो। गोर्खा मीडियाका पूर्व संचालक एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि थप अनुसन्धान गर्न म्याद थप गरिएको छ। कास्की जिल्ला अदालतका न्यायाधीश भीमलाल बेलबासेको इजलासले लामिछानेलाई अझै 15 दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। त्यसअघि लामिछानेमाथि कार्तिक 25 गते 13 दिन म्याद थप भएको थियो। लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ। साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई 5 दिन थुनामा राख्न जिल्ला अदालत काठमाण्डुले अनुमति दिएको छ। यसै गरी प्रसाई पक्राउ विरूद्ध परेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले भने थुनामा राख्नुको कारण देखाउन माग गर्दै अदालतमा उपस्थित गराउन आदेश दिएको छ। शुक्रबार दायर गरिएको रिटमाथि हिजो न्यायाधीश डाक्टर मनोज कुमार शर्माको इजलासले सुनवाई गर्दै अदालतमा उपस्थित गराउन आदेश दिएको हो। कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको भन्दै कृत्य कागजात सार्वजनिक गरेको अभियोगमा प्रसाईलाई पक्राउ गरिएको थियो। प्रसाईमाथि साइबर अपराधको पटके कसुरको मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 33 अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान आजदेखि शुरू हुँदैछ। हामी सबैको प्रतिबद्धता लैंगिक हिंसा अन्त्यका लागि अभियान भन्ने राष्ट्रिय नाराका साथ 16 दिने अभियानका क्रममा महिला तथा बाल बालिकामाथि भएको विभेद र हिंसाबारे प्रतीकात्मक नाटक प्रदर्शनी, हिंसाको विश्लेषणात्मक पुस्तक, सार्वजनिक र सरोकारवाला पक्षहरूसँग वृहत भेला र देशभर गोष्ठी लगायत कार्यक्रम गर्ने जनाइएको छ। यस्तै अभियानका क्रममा महिलाको हक कार्यान्वयन गर्नुपर्ने, राज्यले अन्तर्राष्ट्रिय स्तरमा जनाएको प्रतिबद्धता तथा कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बारे ध्यानाकर्षण गराइनेछ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठलाई मनोनयन गर्नुभएको छ। सभापति देउवाले पार्टीको विधान बमोजिम केन्द्रीय कार्य समितिका निर्वाचित सदस्य श्रेष्ठलाई पार्टीको केन्द्रीय कार्य समितिको कोषाध्यक्ष पदमा मनोनयन गर्नुभएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। नेकपा एकीकृत समाजवादीले पार्टीमा नेताहरूको जिम्मेवारी तथा कार्यविभाजनको टुंगो लगाएको छ। पार्टी अध्यक्ष माधव कुमार नेपालको नेतृत्वमा गठित कार्यदलले माथिल्लो कमिटीदेखि तल्लो तहसम्म नेताहरूको एक पद एक व्यक्ति प्रणालीका आधारमा कार्यविभाजन गरेको पोलिट ब्यूरो सदस्य आलोक राय माझीले जानकारी दिनुभयो। कार्यदलद्वारा पार्टीमा फरक विचार पक्षधरलाई जिम्मेवारीमा केन्द्रित गर्ने गरी नेताहरूको कार्यविभाजन गरिएकाले संगठन थप सुदृढीकरण गरी गतिशील बन्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो। शहरी विकास मन्त्रालयले काठमाण्डु उपत्यकाको फोहोर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सरोकारवालासँग छलफल गरेको छ। मन्त्रालयमा हिजो भएको बन्सरी डाँडा सेनेटरी ल्याण्डफिल्ड साइड सञ्चालनमा सहजीकरण, समन्वय र अनुगमन गर्न गठित उच्चस्तरीय समितिको बैठकले उपत्यकाको फोहोर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न विभिन्न निर्णय गरेको छ। बैठकमा उप प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले काठमाण्डु उपत्यकाको फोहोर व्यवस्थापनमा देखिएका चुनौती र समस्या सबैको सरोकारको विषय भएकाले समाधानका लागि सबै मिलेर अघि बढ़नुपर्ने बताउनुभयो। मन्त्री सिंहले ल्याण्डफिल साइटका स्थानीयले राखेका माग सम्बोधन गर्न विकल्पका बारेमा छलफल गरी अघि बढ़न सकिने उल्लेख गर्नुभयो। यसमा देखिएका समस्या समाधान गर्न तीनै तहका सरकार मिलेर अघि बढ़नुपर्नेमा उहाँले जोड़ दिनुभयो। काठमाण्डु उपत्यका लगायतका स्थानमा वायु प्रदूषण बढ़ेको भन्दै वातावरण विभागले ठोस तथा प्लास्टिक जन्य फोहोर नजलाउन आग्रह गरेको छ। हिउँदी आम लागेपछि क्रमशः वायु प्रदूषण बढ़दै गएको पाइएपछि विभागले प्रदूषण नियन्त्रणका लागि प्लास्टिक जन्य फोहोर नजलाउन आग्रह गरेको हो। विगत केही हप्तादेखि नेपालको तराई क्षेत्र लगायत काठमाण्डु उपत्यकामा वायु प्रदूषण बढ़ेको पाइएको छ। विभागका अनुसार वायु प्रदूषणको मुख्य कारणको रूपमा उद्योग कल कारखाना र सवारी साधनबाट निष्कासन हुने धुवा, वन डढेलो, खुला रूपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्कने धुवा, सड़क तथा निर्माण स्थलबाट उड्ने धूलो रहेको छ। बालबालिका, वृद्ध वृद्धा एवं श्वास प्रश्वास र मुटुका बिरामी, गर्भवती महिलालाई प्रदूषणले बढ़ी प्रभाव पार्ने भएकाले विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ। प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण नवमीदेखि दुई दिनसम्म पशुपति क्षेत्रमा सञ्चालन हुने गुहेश्वरी यात्राका लागि हनुमान ढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिरमा रहेको मूर्ति गुहेश्वरी पुर्याइएको छ। गुहेश्वरीलाई दिदी र तलेजुलाई बहिनीका रूपमा पुजिने पुजारी जैन कर्मचारीले बताउनुभयो। मूर्ति गुहेश्वरीदेखि गुहेश्वरी मन्दिरमा लगेसँगै आज राति बलिसहित तान्त्रिक र गुप्ती पूजा गरिने पशुपति क्षेत्र विकास कोष अमालकोट कचहरीका द्वारे रामकृष्ण डंगोलले जानकारी दिनुभयो। मूर्ति तलेजु भवानीको मन्दिरबाट गुहेश्वरी लैजाने सबै विधि तान्त्रिक प्रक्रियाबाट पूरा गरिन्छ। आज रातभर गुहेश्वरी मन्दिरमा धुनी जगाइन्छ। मूर्तिलाई गुहेश्वरीको गर्भगृहमा राखेर पूजा आराधना गरिन्छ। दुवै मूर्ति उस्तै भएकाले तलेजुलाई पनि स्थानीयवासीले गुहेश्वरी भनी मान्ने गरेको पाइन्छ। गुहेश्वरी मन्दिर क्षेत्रमा तलेजु भवानीलाई लैजानु किनै त्यहाँ 32 हातको लिङ्गो ठडाइएको गुठी संस्थान पशुपति गोस्वारा कार्यालयका प्रमुख उमा आचार्यले बताउनुभयो। जात्राका लागि लिङ्गो पशुपति क्षेत्र स्थित भण्डार खालबाट सालको रूख काट्ने गरिन्छ। जात्रा सकिएसँगै सोमबार बेलुकी 6 बजे यो लिङ्गो ढाल्ने परम्परा छ। जयप्रकाश मल्लको पालादेखि शुरू भएको यो जात्रा प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण नवमी र दशमीमा हनुमान ढोका दरबारबाट पशुपति क्षेत्रको गुहेश्वरी मन्दिरसम्म गरिन्छ। धनकुटाका 8 पहरियाहरू यति बेला आफ्नो प्रमुख चाड वाडाङमेट मनाउन व्यस्त छन्। 8 पहरिया राईहरूको वर्षभरिमा परेको शोक सामूहिक रूपमा उकास्ने र जेठो सन्तान जन्मेको उपलक्ष्यमा खुशियाली मनाउने पर्वका रूपमा वाडाङमेट पर्व मनाउने प्रचलन रहिआएको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
वाडाङमेटमा वर्षभरि मृत्यु हुनेहरूका परिवारका सम्पूर्ण सदस्य 3 दिन हिँडेर सुनसरीको बराह क्षेत्र स्थित कोका खोलामा नुहाएर कपालदारी मुण्डन गरी बराह भगवानको दर्शन गरी बरखी फुकाउने चलन रहेको छ। यो चाडमा आफन्तको दुःख बोक्नेले कपाल काटेर दसी सहित केस बगाउने प्रचलन रहेको छ। 3 दिने यात्राको क्रममा खोलाको बगर तथा खुल्ला ठाउँमा बस्नुपर्ने र बास बसेको ठाउँमा अन्य समयमा गाउन नमिल्ने मुन्दुम तथा भक्ति गाउने गरिन्छ।
मुन्द्रा दिल्लाम्चा
3 दिने यात्राको क्रममा पहिलो दिन धनकुटाको आहालेमा पुगेर बास बस्ने, दोस्रो दिन बराह क्षेत्र पुगेर कर्म सकेर कोका खोलाको बगरमा बास बसी, तेस्रो दिन फर्केर धनकुटाको बगुवा खोलामा बास बसी, चौथो दिन घर आइपुग्ने गरेका छन्। यो पहिलेदेखिको चलन र संस्कार भएकाले यही गरी ल्याएको उमेश 8 परियाले बताउनु भयो।
हामी अहिले आधुनिक गाडीमा चढ्दैनौँ, तर हामी हुन्छ भने घोडामा चढ्दा भयो, सकिन्छ भने हातीमा चढ्दा भयो, छैन भने हामी पैदलै हिँड्छौँ, पैदलै आउँछौँ। यो पनि हाम्रो परापूर्वकाल चलिआएको र भविष्य पनि चलिबस्छ। यो सम्पूर्ण 8 जातिको संस्कार भनौँ। यो
दशैं तिहार र छठपछि आउने कार्तिक पूर्णिमाबाट शुरू भएको वाडाङमेट औंसीसम्म जारी रहन्छ। वाडाङमेटमा पहिलो सन्तान जन्मिएको खुसियालीमा हर्क बनाईका साथै ढोल मारुनी डल्लो नाच नाचेर तथा पैसाको माला दान गरेर र विभिन्न परिकार खाएर मनाइन्छ। पैसाको माला दान गर्दा मनोकामना पुग्ने विश्वास रहेको सूरज 8 परियाले बताउनु भयो।
दान दक्षिणा गर्न चाहिँ यो मङ्सिरे चाडमा मारुनी नाचमा गर्दाखेरि उचित हुन्छ र आफ्नो मनोकामना पुग्छ। मारुनी नाच चाहिँ हाम्रो जेठो छोरो उहाँले चाहिँ कुल थाम्ने भएकोले उहाँलाई चाहिँ पद वाहन गर्नको लागि वा सेका पछाडि चाहिँ हजुर है भनेर उहाँको लागि हो।
धनकुटा नगरपालिकामा मात्र बसोबास रहेको यो जातिको जनसङ्ख्या करिब 6,000 हाराहारीमा मात्र रहेको छ। यो जातिले आफूलाई आदिवासी जनजातिमा सूचीकृत गरिनुपर्ने माग राख्दै आए पनि सुनवाई हुन सकेको छैन। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
अब अन्तर्राष्ट्रिय समाचार। धनी राष्ट्रहरूले जलवायु परिवर्तनको नकारात्मक असरको सामना गर्न विकासशील विश्वलाई अहिलेसम्मकै सबैभन्दा धेरै 3 खर्ब अमेरिकी डलर सहयोग गर्ने वचनबद्धता प्रकट गरेका छन्। तर सो सहायताले गरीब राष्ट्रहरूका समस्या समाधान गर्ने कुनै ठोस कार्यक्रम पहिचान नगरेकोमा आलोचना गरिएको छ। अजरबैजानको बाकुमा राष्ट्रसंघीय वातावरण सम्मेलनको 29 सिलसिलामा निकै ढिलो गरी शुरू भए झण्डै भाँडिन लागेको एक बैठकमा धनी राष्ट्रहरूले त्यस्तो सहमति गरेका थिए। राष्ट्रसंघीय वातावरण निकायका प्रमुख सिमो स्टियलले निकै गाह्रो गरेर भए पनि सहमति भएकोमा खुशी व्यक्त गर्नुभयो। सो सहमतिलाई धेरैले स्वागत गरे पनि भारतले भने त्यसमा असन्तुष्टि जनाउँदै त्यति थोरै रकम केही प्रभावकारी नहुने बताएको छ। बैठकमा गत वर्ष कुरा उठेको सबै राष्ट्रहरूले जीवाश्म इन्धन हटाउँदै लैजाने सम्झौता भने हुन सकेन। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाली उत्पादनको उपभोग नबढेसम्म बजार र उद्योग क्षेत्र चलायमान हुन नसक्ने काठमाडौँमा आयोजित एक कार्यक्रमका वक्ताहरूले बताउनु भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले 10 राष्ट्रिय उद्योग दिवसका अवसरमा काठमाडौँमा आयोजित छलफल कार्यक्रममा वक्ताहरूले नेपाली उत्पादनको उपभोग बढ़ाउन नसकेकोमा चिन्ता प्रकट गर्दै नेपालमा उत्पादित वस्तु मेला महोत्सव तथा प्रदर्शनीमा मात्र सीमित भएको गुनासो गर्नुभयो। उहाँहरूले सरकारी स्तरबाटै नेपाली उत्पादनको उपभोग बढ़ाउनु पर्नेमा जोड़ दिँदै नेपाली उत्पादनको भोग नबढेसम्म बजार चलायमान हुन नसक्ने उल्लेख गर्नुभयो। कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले स्टार्टअप कार्यक्रमलाई लोकप्रिय बनाउन निजी क्षेत्र र बैंक तथा वित्तीय क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो। बैंक तथा वित्तीय क्षेत्रलाई स्टार्टअपसँग जोडेर मुलुकमा थन्किएर रहेको पुँजीलाई चलायमान बनाउन मन्त्री भण्डारीले आग्रह गर्नुभयो। कार्यक्रममा उद्योग सचिव कृष्ण बहादुर राउत, वाणिज्य सचिव गोविन्द बहादुर कार्की, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सूर्यकृष्ण वैद्य, नेपाल चेम्बर अफ नमस्कार अध्यक्ष कमलेश कुमार अग्रवाल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकारी सुशील ग्यावाली, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल, महिला उद्यमी महासंघका अध्यक्ष शोभा ग्यावाली लगायतले बजार चलायमान बनाउनका लागि सरकारले सहयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। सरकारले समपूरक र विशेष अनुदान सम्बन्धी मौजूदा कार्यविधि संशोधनका लागि मस्यौदा तयार पारी आगामी 3 महिनाभित्र मन्त्री परिषदमा पेश गर्ने भएको छ। हालै सम्पन्न राष्ट्रिय विकास समस्या समाधान समिति एनड्याकको बैठकले कार्यविधि संशोधनका लागि मस्यौदा तयार पार्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएको हो। विद्यमान कार्यविधि अनुसार संघीय समपूरक अनुदान पाउने योजना तथा कार्यक्रमका लागि कुल लागतको 50% सम्बन्धित स्थानीय तह वा प्रदेशले बेहोर्नेछ भने 50% रकम संघीय सरकारले उपलब्ध गराउने व्यवस्था रहेको छ। आर्थिक रूपमा कमजोर तथा दुर्गमका स्थानीय तहले 50% लागत बेहोर्न सक्ने क्षमता नहुँदा समस्या देखिएको राष्ट्रिय योजना आयोगका सहप्रवक्ता डाक्टर दिवाकर लुइटेलले बताउनुभयो। संघीय सरकारले योजना आयोगको सिफारिशमा हरेक वर्ष समपूरक र विशेष अनुदान शीर्षकमा प्रदेश र स्थानीय तहलाई बजेट छुट्याउँदै आएको छ। यस्तो अनुदान लिन प्रस्ताव गरिएका योजना तथा कार्यक्रमले निर्धारित प्रक्रिया पूरा गर्नुपर्दछ। यस्तो अनुदानबाट खर्च बेहोर्ने योजना तथा कार्यक्रम 3 वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने व्यवस्था रहेको छ। चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाने पर्यटकको संख्या गत वर्षको तुलनामा यस वर्ष घटेको छ। गत वर्ष साउनदेखि कार्तिकसम्म 77,359 पर्यटकले निकुञ्ज क्षेत्रको भ्रमण गरेकोमा चालू आर्थिक वर्षको सोही अवधिमा 56,675 मात्र निकुञ्ज तथा सामुदायिक वन क्षेत्रको भ्रमण गरेका छन्। निकुञ्ज तथा आसपासका सामुदायिक वनमा चालू आर्थिक वर्षको 4 महिनामा 56,675 जनाले अवलोकन भ्रमण गरेको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो। गत कार्तिकमा मात्रै त्यस क्षेत्रको 28,211 पर्यटकले भ्रमण गरेका छन् भने साउनदेखि असोजसम्म 28,464 जनाले निकुञ्ज तथा सामुदायिक वनको अवलोकन तथा भ्रमण गरेका छन्। आइतबार नेपाली बजारमा छाप भएको सुनको मूल्य तोलामा 1,700 रूपियाँले वृद्धि भएको छ। शुक्रबार प्रति तोला 1,65,500 रूपियाँमा कारोबार भएको छाप भएको सुन आइतबार तोलाको 1,67,200 रूपियाँमा कारोबार भएको छ। साताको कारोबारको पहिलो दिन आइतबार नेपाली शेयर बजारको परिसूचक नेप्से 13.03 अंकले घटेर 2,667.40 बिन्दुमा कायम भएको छ। यस दिन 322 कम्पनीहरूका 1,52,70,197 किता शेयरहरू 7,72,88,61,000 रूपियाँमा किनबेच भएका छन्।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
सन्तोष गोब्बाको ह्याट्रिक प्रेरित न्युरो टीम एनआरटीले ललित स्मृति एन्फा युवा अठार युथ लीगमा आइतबार चर्च वाइज युनाइटेड विरूद्ध 3-0 गोलको सहजित निकालेको छ। जीसँगै एनआरटी 12 खेलमा 25 अङ्क जोड्दै दोस्रो स्थानमा यथावत छ। एक खेल कम खेलेको नेपाल पुलिसको 26 अङ्क छ। हारसँगै चर्च बोइज 12 खेलमा 14 अङ्क जोड्दै 9 स्थानमा कायम छ। सातो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फाको मुख्यालय मैदानमा सम्पन्न खेलमा सन्तोषले पहिलो हाफमै ह्याट्रिक गरेका थिए। सन्तोषले 17, 22 र 29 मिनटमा गोल गरे। नेपाली गल्फको व्यावसायिक टूर सूर्य नेपाल गल्फ टूर सोमबारदेखि शुरू हुने भएको छ। गोकर्ण गल्फ क्लबमा सूर्य नेपाल सेल्फ ओपन सँगै नयाँ सिजन शुरूआत हुने भएको हो। 4 दिनसम्म चल्ने प्रतियोगितामा 33 व्यावसायिक र करिब 12 एमेच्योर सहभागिता रहने अपेक्षा गरिएको छ। शीर्ष 21 प्रो र 6 एमेच्योरले मात्र कट पार गरेर अन्तिम 36 होल खेल्नेछन्। प्रतियोगिताको विजेताले 1,50,000 रुपियाँ पाउनेछन्। उपविजेताले 1,00,000 र तेस्रो हुनेले 75,000 प्राप्त गर्नेछन्। कट पार गर्ने पुलले नगद पुरस्कार पाउनेछन्। टुर अन्तर्गत यस सिजन 8 प्रतियोगिता हुनेछ। जिनियस आईबी ओल्ड स्कूल ललितपुरको वार्षिक खेलकुद दिवसको समापन समारोहमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई नगद सहित सम्मान गरिएको छ। लगनखेल स्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रमा आयोजित कार्यक्रममा साफ महिला फुटबल च्याम्पियनशीपमा उत्कृष्ट प्रदर्शन गरे बापत जिनेसले टोलीलाई सम्मान गरेको हो। जिनेसका संस्थापक अध्यक्ष नवीन कुमार जोशीले मुख्य प्रशिक्षक सहित 26 सदस्यीय टोलीलाई प्रशंसा पत्र सहित 1,30,000 नगद प्रदान गर्नुभयो। त्रिपुरा स्थित दशरथ रंगशालामा कार्तिक 14 गते भएको फाइनलमा नेपाल बंगलादेशसँग 2-1 गोलले पराजित हुँदै उपविजेता बनेको थियो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज कोशी र बागमती प्रदेशका पहाड़ी भागमा आंशिकदेखि सामान्यतया बदलिरहेको कोशी र बागमती प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 20.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 8 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 20-22 डिग्री सेल्सियसका रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 6:33 भयो भने सूर्यास्त भरे साँझ 5:09 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। उत्पादकत्व वृद्धि गरी मुलुकलाई आत्मनिर्भर गराउने उपाय कार्यान्वयन गर्नुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड। मृत्यु पश्चात मानव अंग दान गर्न चाहने परिवारलाई 2,00,000 सहयोग गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय। गोर्खा मीडियाका पूर्व संचालक एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि थप अनुसन्धान गर्न 15 म्याद थप। मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई 5 थुनामा राखेर अनुसन्धान गर्न काठमाण्डु जिल्ला अदालतको अनुमति। लैंगिक हिंसा विरूद्धको 16 अभियान आजदेखि शुरू हुँदै र धनी राष्ट्रहरूले जलवायु परिवर्तनको नकारात्मक असरको सामना गर्न विकासशील विश्वलाई 3 अमेरिकी डलर सहयोग गर्ने। रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। अर्को समाचार बुलेटिन 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।